नमस्कार। कार्यक्रम अन्तर सम्वादको एउटाको नयाँ श्रृंखलामा म नवराज लम्साल। श्रोताहरू, कोविडको प्रसंग अलि बाक्लिन थालेको छ फेरि। हिजै मात्रै प्रधानमन्त्री शेरबहादुर देउवाले सबैको साझा प्रयासले मात्र कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्न सकिने बताउनु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुरू गरेको नेपाल मास्क अभियान सन्दर्भमा उहाँले दिनुभएको भिडियो सन्देशमा सरकारको एक्लो प्रयासले मात्र कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्न सम्भव नभएकाले यसमा सबैको सहयोग हुनुपर्नेमा जोड़ दिनुभएको छ र तेस्रो लहर छिट्टै हुने लक्षण देखिएको पनि प्रधानमन्त्रीले भिडियो सन्देशमा उल्लेख गर्नुभएको छ र विभिन्न उमेर समूहलाई खोप लगाउने कार्य सरकारले जारी राखेको पनि बताउनु भएको छ र अंक गणित अलिकति हेर्ने हो भने तथ्याङ्क गणित अलिकति हेर्ने हो भने पनि नेपालमा यो संक्रमणको दरको सूची पछिल्लो दिनमा पनि त्यति साह्रो घटेको पाइँदैन र बिस्तारै बिस्तारै बढ़न थालेको पाइन्छ। 10,038 जनाको मृत्यु भएको छ र त्यो सँगसँगै निको हुने संख्या पनि 6,67,270 त छ निको हुनेको संख्या पनि र परीक्षण गरिएका संख्या पनि उल्लेख्य छन्। आशाका किरणहरू पनि छन्, त्यति धेरै निराशाका कुरा मात्रै पनि छैनन्। 36,74,701 को चाहिँ पीसीआर परीक्षण भएको छ भने 3,54,250 को चाहिँ एन्टिजेन परीक्षण भएको छ र 44,42,000 भन्दा बढी को चाहिँ पहिलो पटक खोप पाएका छन् भने दुवै पटक खोप लगाउनेहरूको संख्या 23,59,000 भन्दा माथि रहेको छ। यी हुँदाहुँदै पनि अलिकति मान्छेहरूमा त्रास फेरि बढ्न थालेको छ। अब तेस्रो लहर शुरू हुने हो कि भन्ने पनि छ र भइसक्यो भन्ने पनि छ र मास्क अभियान लगायत विभिन्न अभियानहरू भइरहेका छन्। खोपहरू ल्याउने र खोपहरू लगाउने क्रम तीव्रताका साथ अघि बढेको पनि बताइएको छ। हामी कुन अवस्थामा छौं र के भइरहेको छ त यस विषयमा आज हामी संवाद गर्छौं। हामीसँग संवादमा हुनुहुन्छ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता समेत रहनुभएका डाक्टर कृष्ण प्रसाद पौडेल हामीसँग सम्पर्कमा हुनुहुन्छ। उहाँ इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको प्रमुख पनि हुनुहुन्छ। यतिखेर डाक्टर साहब सम्पर्कमा आइसक्नु भएको छ। डाक्टर साहब
हजुर नमस्कार। हजुर
नमस्कार। रेड नेपालमा यहाँलाई स्वागत छ।
हजुर धन्यवाद।
हिजो प्रधानमन्त्रीज्यूले भिडियो सन्देश पनि जारी गर्नुभयो, मास्क नेपाल मास्क अभियान भनेर पनि शुरू भएको छ र अलिकति पछिल्ला केही दिनमा संक्रमित र मृतकहरूको संख्या अलिक बढ्न थालेको पनि छ, फेरि खतराको घण्टी बज्न थालेको हो डाक्टर साहब?
वास्तवमा हामी संक्रमणको हिसाबले जसरी देशको पहिलो हप्ता हामीले सम्झनै पर्छ, एक हप्तामै हाम्रोमा सक्रिय संक्रमितहरूको संख्या 60,000 भन्दा बढ़िरहेको थियो। नयाँ संक्रमितहरूको संख्या हामी त्यस्तो हालतमा थियौँ। त्यहाँबाट क्रमशः कम हुँदै विशेष गरी वैशाखको दोस्रो हप्तापछि हामीले निषेधाज्ञाका कदम क्रमशः जिल्लाहरूको जोखिम हेरेर सुरु गरेका थियौँ र यो संक्रमितको संख्या घट्दै गएपछि जेठ महिनाको अन्त्यतिरदेखि धेरै जिल्लाहरूमा विभिन्न सेवाहरू क्रमशः खुल्दै गयो। खुल्दै गएपछि चाहिँ अब यो भाइरस नै अथवा यो महामारी गराउने कोभिड-19 गराउने भाइरस नै व्यक्तिबाट व्यक्तिमा सर्ने आवागमनसँग सम्बन्धित हुने मान्छे मान्छेको मुभमेन्ट एक ठाउँबाट अर्को ठाउँ जाँदा व्यक्तिबाट सार्न सक्ने जोखिम हुने हुँदो रहेछ। अब जब धेरै जिल्लाहरूमा हामी करिब करिब 77 जिल्लामध्ये 76 जिल्लासम्म चाहिँ निषेधाज्ञाको कदम सुरु भएको थियो, जब क्रमशः यी कदमहरू खुलाउँदै गए हाम्रोमा संक्रमण बढ्दै गएको अवस्था छ। विशेष गरी विगत 6-7 हप्ता अगाडि चाहिँ स्ट्याटिक हुँदै रहेको अवस्था थियो। करिब करिब असारदेखि अब साउनको असार लाग्ने अन्तिम जेठको अन्तिम सातादेखि साउनसम्म चाहिँ करिब करिब हुन त जतिजनाको परीक्षण गरिन्छ नेपालमा त्यो एकदमै कम छ। परीक्षण गरेमध्ये 20-25% हाराहारीमा संक्रमितहरू पत्ता लाग्ने क्रम अहिले पनि जारी छ। अलिकति टेस्टको संख्या यथेष्ट विशेष गरी कन्ट्याक्ट ट्रेसिङको यथेष्ट नभएको भएर जति टेस्ट भएको छ, जस्तो उदाहरणको लागि हिजो करिब 13,000 परीक्षण भएको छ, त्यसमध्ये 3,200 संक्रमण भेटिएको छ भनेको एक चौथाई। एक हिसाबले 4 परीक्षण गर्यो भने 1 देखिने हालतमा अझै पनि हामी छौँ र केही दिनदेखि गत हप्तादेखि हाम्रो संक्रमणको चाहिँ दर चाहिँ उकालो लागेको छ, विशेष गरी नयाँ संक्रमित पत्ता लाग्ने। र यहाँले भन्नुभएको जस्तै अहिले हाम्रो सक्रिय संक्रमितको संख्या 35,000 नागेको अवस्था छ। अहिलेको अवस्था यो हो, विशेष गरी हाम्रोमा यो दोस्रो लहरमा अलिक बढी संक्रामक खालको भेरिएन्ट भाइरसहरूले आफूलाई परिवर्तन गर्छन्, रूप परिवर्तन गर्छन्, बदलिने परिस्थितिलाई पनि ट्याकल गर्ने गरी त्यसमा चाहिँ यो डेल्टा भेरिएन्ट भन्ने बढी फैलिएको देखियो। त्यसले गर्दा यो अलिक छिटो फैलिन्छ। एउटा संक्रमितबाट ताला खाला 5-8 फैलिन्छ, जुन बढी संक्रामकको सुरुमा आएको भेरिएन्ट भन्दा। त्यो हिसाबले चाहिँ हामी अझै सचेत हुनुपर्ने मोडमा छौँ। तर यहाँले भन्नुभएको जस्तै हामीले खोपका कामहरू पनि अगाडि बढाइरहेका छौँ। तीव्र दरमा बढिरहेको छ अहिले खोप, करिब करिब दिनको करिब 2,00,000 दरले खोप लगाइराख्नु भएको छ। त्यसै गरी हामी चाहिँ जनस्वास्थ्यका मापदण्डका लागि पनि प्रयास गरिरहेका छौँ र त्यही प्रयासको सिलसिलामा हामीले कतै भुल्यौँ कि भनेर सम्झाउन, झकझक्याउन यो नेपाल मास्क अभियान भनेर हामी सबै जिम्मेवार बनौँ भन्ने हिसाबले चाहिँ यो पुनर्जागृत गरिएको छ। जनस्वास्थ्यका मापदण्ड नभुलौँ भन्ने हिसाबले
जस्तो संक्रमित सक्रिय संक्रमित 32,000 प्लसमा मध्येमा पनि 3,405 चाहिँ अस्पताल वा संस्थागत आइसोलेसनमै छन् भने चाहिँ उनीहरूको अवस्था क्रिटिकल छ भने हो।
सामान्यतया कस्तो रहन्छ भने संक्रमितहरूको करिब करिब 80-85% सामान्य लक्षण भएका हुनुहुन्छ। धेरैजना घरमै बस्नुहुन्छ, घरमै आइसोलेसनमा रहँदा व्यवस्थापन गर्न सकिन्छ। र यो मध्ये यो चाहिँ बाहिर देखिएको टेस्ट गरेका मात्रै देखिएको, यो बाहेक परीक्षण नगरेका पनि धेरै हुन सक्ने सम्भावना रहन्छ। यहाँले भन्नुभयो जस्तै 34-5 चाहिँ संस्थागत अथवा अस्पतालमा रहनु भएको हो, अस्पतालमा रहेको तथ्याङ्क हो। र यो अस्पतालमा रहेको 3,405 मध्ये सघन उपचार कक्ष आइसियुमा रहेको चाहिँ 746 छ भने 169 भेन्टिलेटरमा हुनुहुन्छ। भनेपछि धेरैलाई घरमै पनि ठिक हुन्छ, होम आइसोलेसन भन्छौँ हामी, घरमै एकान्तवासमा पनि ठिक हुन्छ। केही प्रतिशतलाई हामीले ताला खाला यो 10% जतिलाई अस्पतालको सामान्य सयमा पनि व्यवस्थापन गर्न सक्छौँ। 5% जस्तो संक्रमितहरू चाहिँ अस्पतालमा अलिकति क्रिटिकल, अक्सिजन चाहिने, भेन्टिलेटर चाहिने, त्यो भित्रको केही निश्चित हिस्सालाई र त्यही प्रपोर्सनबाट त्यही मात्राबाट गम्भीर भएका बिरामीहरू हामी बताउन सक्दैनौँ। हामीले हिजकै तथ्याङ्क यहाँले अघि कोट गरिसक्नुभयो, 10,000 नागी सहित दुःख मृत्यु गत करिब 18-19 हाम्रा विभिन्न प्रयासहरूका बावजुद पनि दुःखद निधन चाहिँ 10,000 नागिसकेको छ। त्यसैले यसलाई हलुका रूपमा चाहिँ नलिन र जनस्वास्थ्यको मापदण्ड पालना गर्नु हुन सबैलाई अनुरोध पनि गर्दछु।
जस्तो खोप लगाउनेहरूको संख्या झन्नै पुग्न पुग 68,00,000 जति पुगिसक्यो। अब यो तेस्रो लहरले चाहिँ बाल बालिकालाई छुने भनेको अवस्था पनि छ। अघि डाक्टर साहबले उल्लेख गर्नुभयो झन्नै सरदर दिनको 2,00,000 जतिले खोप लगाइरहनु भएको छ भन्नुभयो। यो गति दिनको 2,00,000 जतिले खोप लगाइरहेको कुरा पनि सुखदै सुनिन्छ। अब यो तेस्रो लहर सुरु हुने, बाल बालिकालाई छुने र यो खोपको बीचको अन्तर सम्बन्ध चाहिँ कस्तो हो?
धन्यवाद यसलाई प्रस्तुतीकरण गर्ने मौका दिनुभयो। करिब करिब यहाँले अघि पनि भनिसक्नुभयो, हाम्रो करिब 44,00,000 जतिले कमसेकम एक डोज लगाउनुभयो भने करिब 23,00,000 माथिले चाहिँ पूर्ण मात्रा होइन, 2 डोज नै लगाइसक्नुभयो। त्यो भनेको मतलब करिब हामी 68,00,000 गतिमा चाहिँ पुगिसकेको अवस्था छ खोपको हिसाबले। तर पक्कै पनि धेरै खोप पाउन लालायित हुनुहुन्छ र हामीले हिजो जापान सरकारबाट यो प्राप्त गरेको खोप सहित जोड्दा हामीले 1,05,000 खोप डोज, 1,05,000 खोप चाहिँ प्राप्त गरिसकेका छौँ र हामीले फेरि चलाइरहेका छौँ। विशेष गरी 65 वर्षभन्दा माथिका नागरिकहरूको दोस्रो डोज जुन लामो समयदेखि प्रतीक्षारत थियौँ, बेग्र प्रतीक्षा थियो, त्यो हामी सुरु गर्दैछौँ। अनि भेरोसेल पनि आइरहेको छ र हामी असोजसम्म करिब 2 करोड माथि डोज प्राप्त गर्ने क्रममा छौँ। र गाविको कोभ्याक्स मेकानिजमबाट खरिद हाम्रो नेपाल सरकारले नै खरिद गर्ने, गाविबाट हामीले 20% जनसङ्ख्यालाई पाउने गरेर बाँकी खोप प्राप्त गर्दा करिब करिब हामी चैतसम्म 5 करोड मात्राभन्दा बढी 5,23,00,000 आउँछ हिसाबमा, त्यति डोज आउने अभियानमा छौँ। तेस्रो डोज, तेस्रो लहर बालबालिकालाई हुन्छ भन्नेमा कुनै वैज्ञानिक ठुलो आधार अध्ययन छैन। यो महामारी कसरी जान्छ भोलि धेरैजना स्पष्ट छैनन्। अझै पनि 18-19 मात्रै भएको छ यो भाइरसको, यो महामारीको केही अध्ययनहरू भएका छन्। र अहिलेसम्म हाम्रोमा पनि के देखिन्छ भने गत हामीले कार्तिकमा गरेको यो सेरो प्रेभिलेन्स सर्वे भन्छ, त्यसमा करिब करिब 14% नेपाली जनताहरूमा त्यो रोग विरुद्ध संक्रमण पछि बन्ने एन्टिबडी बनेको देखिएको थियो। अहिले हामीले प्रारम्भिक रूपमा आकलन गरेको करिब करिब 40-50% आउने देखिएको छ। हाम्रो अन्तिम नतिजा आउन बाँकी छ। सेरो प्रेभिलेन्स देशभरि हामीले 13,700 नमुना विभिन्न उमेर समूहमा संकलन गरेका थियौँ। बालबालिकाको हकमा विशेष गरी हालसम्म 18 वर्षभन्दा मुनिका बालबालिका संक्रमितहरूको कुल 8.9% मात्रै हुन्। उहाँहरूमा यो प्राकृतिक रूपमा प्राप्त हुने एन्टिबडी कम हुने र खोप तत्काल प्राप्त नगरिने हिसाबले हाम्रा तयारीहरू खोप अहिले हामीले 18 वर्षभन्दा माथिलाई लगाइरहेका छौँ र 12-18 को लागि प्रक्रिया सुरु गरेका छौँ। राम्रो सकारात्मक रूपमा प्रक्रिया बढेको छ। कमसे कम माघ फागुन पुष माघ फागुनतिर लाग्ला यो आइपुग्न। त्यो हिसाबले 18 वर्षसम्मका बालबालिका किशोर किशोरीहरूलाई जसको प्राकृतिक रूपमा संक्रमण पछि हुने एन्टिबडी कम रहने खोप तत्काल नपाउने हिसाबले उहाँहरूको लागि पनि हाम्रो उपचारात्मक सेवाको हिसाबले तयारी रहन भनिएको हो। यसमा आतंकित हुनुपर्ने भन्दा पनि सचेत रहेर जनस्वास्थ्यका मापदण्ड पालना गर्ने पत्तापत्तकै उपाय रोग लागेपछि उपचार भन्दा रोग लाग्न नदिनु नै उत्तम उपाय हो। त्यो हामीले सधैँ भनिरहेका छौँ, प्रिभेन्सन इज बेटर देन क्योर। त्यही हिसाबले हामी सचेत चाहिँ एकदमै हुनुपर्ने छ र सचेत भएर फेरि पनि भाइरस नयाँ भेरिएन्ट आए पनि हाम्रा अस्त्र भनेको जनस्वास्थ्यका मापदण्ड नै रहेछन्। मास्कको प्रयोग, दूरी कायम गर्ने, कमसे कम व्यक्ति व्यक्तिबीच 2 मिटरको दूरी कायम गर्ने, अनावश्यक काम नपरि घर बाहिर नजाने र हामी धेरै ठाउँमा देखिरहेको छौँ भिडभाडहरू भइरहेको छ त्यो नहुने र आफ्नो व्यक्तिगत सरसफाई हातको सरसफाइमा ध्यान दिने हाम्रा अस्त्र यिनै हुन् र अर्को महत्त्वपूर्ण अस्त्र खोपको हामी प्रयास गरिरहेका छौँ। अब हामी क्रमशः 50 वर्षभन्दा माथिका नागरिकहरूबाट कम उमेरमा क्रमशः खोप सुरु गर्दैछौँ। त्यो हिसाबले चाहिँ जोखिम समूहहरूलाई दिइसकेको अवस्था छ। त्यो एउटा सरकारको तर्फको तयारी प्रयास पनि जारी छ। हामी नागरिक र हामी समाजका सबै अङ्गको प्रयास पनि सँगसँगै सहकार्य भयो भने पक्कै पनि हामी यो महामारीलाई जित्न सक्छौँ।
जस्तो 1.5 करोड थप खोपको पनि सन्दर्भ उठाउनुभयो, तर कतिपय मिडियाहरूमा र कतिपय व्यक्तिहरूसँगको छलफल र अनौपचारिक संवादमा पनि खोप जति आए पनि त्यसको व्यवस्थापन गर्न र सहज तरिकाले जनतालाई खोप लगाइदिने कुरामा चाहिँ त्यो व्यवस्थापनको पाटोमा कमजोर छ। कतै त्यो सबैतिरबाट दुःख गरेर जम्मा पारेको खोपै सुरक्षित राख्न नसक्ने अवस्था पनि हो कि भन्ने खालको शंका पनि छ बाहिर। कसरी चिर्नुहुन्छ यसलाई?
हजुर, अब यसमा चाहिँ केही थप स्पष्ट गरौँ। यहाँ मैले भने जस्तै अहिले हाम्रो देशैभरि 70 जिल्लामा गरेर कुल हामीले लगाउन सकिने खोप केन्द्रहरू हाम्रो भएको जनशक्तिले 14,000-16,000 खोप केन्द्र चलाउन सकिने अवस्था रहेछ। त्यसले पूर्ण क्षमतामा लगाउँदा चाहिँ हामीले अहिले 2 लाख लगाएकोबाट अधिकतम जाँदा 3-4 लाखसम्म दैनिक लगाउन सकिन्छ। र अहिलेको समस्या भनेको हामीले खोप नियन्त्रित गरेर गइरहेको छ देशका विभिन्न भागमा। त्यहाँको लक्षित समूह हेरेर, त्यहाँको जनसङ्ख्या, त्यहाँको खोप लगाउने जनशक्ति, हाम्रो केन्द्र हेरेर पेज वाइज पालै पालो गइरहेको अवस्था छ। खोपको उच्च माग छ, विशेष गरी यो दोस्रो लहरपछि खोपको उच्च माग छ। हामी धेरैजना खोप लगाउनलाई छौँ। अब हामीसँग मैले अघि भनेको जस्तै हालसम्म आइसकेको 1.5 करोड खोप हो भने फेरि हामीले ल्याउन लागेको अर्को 1 करोड चाहिँ असोजसम्म आइसक्छ। तर हाम्रो लगाउनु पर्ने जनसङ्ख्या धेरै हुनुहुन्छ। हाम्रो 3 करोड जनसङ्ख्या हो, त्यसमध्ये पनि बालबालिकालाई घटाउने हो भने पनि 2.2 करोड जति बालबालिका अहिले नपाउने हिसाबले 18 वर्ष मुनिको गर्दा उहाँहरूलाई पुरा गर्नलाई कमसे कम 4.40 करोड जति चाहिन्छ। हामीले 60 लाख 12-18 लाख 30 लाख जनसङ्ख्यालाई सोचेर 5 करोड पुर्याउन खोजेको हो। अब उच्च माग छ, कतै कतै विशेष गरी यो खोपको योजना चाहिँ जिल्ला स्थित स्वास्थ्य कार्यालय, स्थानीय पालिकाहरूले तालिका बनाएर धेरै प्रयास हामीले गरेका छौँ। अनलाइन दर्ता गरेर गर्ने पनि प्रयास गरेका छौँ। अनलाइन दर्ता सबैको पहुँचमा नहुने, सबैले प्रयोग नगर्ने र हामीहरू व्यक्ति व्यक्ति बीच पनि यो लालायित रहने र विशेष गरी त्यहाँ भिडभाड अथवा कतिपय स्थानमा चाहिँ व्यवस्थापनका चुनौतीहरू पनि देखिएको छ। कतिपय स्थानमा सुरक्षा नै दिनुपर्ने चुनौतीहरू पनि देखिएको छ। फेरि पनि यसका लागि सबैको सहयोग सहकार्य आवश्यकता छ। नागरिकको पनि जिम्मेवारी छ, पक्कै पनि व्यवस्थापकीय पात स्वास्थ्यको कार्यालय पालिकाहरूले जो सूक्ष्म योजना बनाउने भन्छौँ हामी, माइक्रो प्लानिङ भन्छौँ खोपको, त्यो योजना गर्दा पक्कै पनि धेरै कुरा सोच्नु भएको छ। सुधार्नु पर्ने क्षेत्र पनि पक्कै होला, तर हामी सबैजना जिम्मेवार नहुँदासम्म, विशेष गरी म के अनुरोध गर्न चाहन्छु भने यो लोकप्रिय रेडियो नेपालको यो कार्यक्रम मार्फत आफ्नो पालो कृपया नसुटाउँ, आफू पनि संवेदनशील बनाऊ आफ्नो पालोमा, दूरी कायम गर्नेदेखि सबै कुरामा, र अरूको पालो पनि नमिचिदिउँ। किनभने हामी धेरैजना चाहिँ लालायित भएको यथार्थ हो। अर्को उमेर समूहको पालो, अर्को चाहिँ जोखिम समूहको पालोमा हामी गइदियौँ भने त्यहाँ भिडभाड हुन्छ, र विशेष गरी हामीले हिजो पनि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तर्फबाट अपिल निकालेका छौँ स्थानीय पालिकाहरू र जिल्ला स्वास्थ्य कार्यालयहरूलाई सक्दो स्वयंसेवकहरू परिचालन गरेर र हामीसँग भएको जनशक्ति त्यहाँ स्थानीय रूपमा रहेका क्लबर होला रेडक्रस होला जसले जसको सहयोग लिन सकिन्छ थप व्यवस्थापन गर्ने गरी खोप केन्द्रहरूमा भिडभाड र अन्य व्यवस्थापन सहज हुने गरी सकेसम्म खुल्ला ठाउँहरूमा जहाँ जोखिम कम होस् खुल्ला चौरहरू छन् हाम्रो कतिपय स्थानमा चुली खेलहरू छन् अथवा जहाँ सुरक्षा दिन सकिन्छ ती स्थानहरूमा पनि गरिदिनु हुन हामीले अनुरोध अपिल गरिरहेका छौँ। हामी पनि त्यसलाई नजिकबाट निहालिरहेका छौँ। यहाँले भन्नुभयो जस्तै हामी सुधार्ने प्रयास गरिरहेका छौँ, सुधार्नु पर्ने पक्षहरू पनि देखिएका छन्।
बडा सुखद कुरा भन्नुभयो, एउटा वाक्य दोहोऱ्याउँछु, 16,000 खोप केन्द्र सञ्चालन गर्न सक्ने र दैनिक 4,00,000सम्मलाई खोप लगाउन सक्ने हाम्रो सामर्थ्य छ भन्नुभयो बिहान। यो सुखद खबर पनि हो। डाक्टर साहब, यहाँ त स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रवक्ता पनि हुनुहुन्छ, त्यहाँको सहसचिव हुनुहुन्छ, अझ इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको प्रमुख पनि हुनुहुन्छ। तपाईँसँग संवाद गरेर तपाईँको यो भोइस त सरकारको भोइस हो, तर सरकारले यसको गम्भीरताको बोध, जिम्मेवारी बोध कतिको गरे जस्तो लाग्छ? आफै पनि त डाक्टर हो तपाईँ।
पक्कै पनि यो महामारीमा हामीले हाम्रो तर्फबाट एउटा नागरिकको रूपमा एउटा कर्मचारीको रूपमा हामी सबैका सामूहिक जिम्मेवारी छन्। मन्त्रालयले यो महामारीमा आफू सक्दो गरेको छ, पक्कै पनि हामीले भन्नै पर्छ। हामी स्रोत साधन एकदमै सम्पन्न मुलुक होइनौँ, खोप हाम्रो देशमा उत्पादन हुँदैन, खोप प्राप्तिका लागि ठुलो सङ्घर्ष गर्नु पर्यो। यहाँहरू सबै विदितै हुनुहुन्छ, हामीले हाम्रा नागरिकहरूलाई पहिलो डोज लगाएर दोस्रो डोज लगाउनको लागि धेरै अनुरोध गर्नु पर्यो, धेरै मेहनतका साथ बल्ल हामीले चाहिँ यो अहिले 16,00,000 जापानबाट आएपछि कमसेकम त्यो उमेरसम्मको उद्धार भएको छ। वास्तवमा भन्नुपर्दा हामीसँग उपलब्ध नहुने, हामीले बजेट व्यवस्थापन गरेर पनि खरिद गर्न प्राप्ति त्यति सहज नहुने अवस्था हो। पक्कै पनि COVID-19 जस्तो महामारी, विश्वव्यापी महामारी जसले संसारभरि धेरै व्यक्तिहरूको ज्यान लिइसकेको छ, हालसम्म 40,00,000 कटिसकेको छ मृत्यु हुने, संसारभरि मृत्यु हुने सङ्ख्या भने हामी चाहिँ 10,000 नागेको हाम्रोमा पनि अवस्था छ। सरकारले गर्न सक्ने परीक्षणको लागि, अस्पतालको क्षमता विस्तारको लागि, जनशक्ति तयारको लागि गरिरहेको छ, सक्दो प्रयास गरिरहेको छ, तर यसमा सबैको उत्तिकै सहयोगको पनि उत्तिकै आवश्यक छ।
अबसँग चाहिँ अब खरिदसँग पारदर्शिताको कुरा जोडिन्छ, त्यसको अनुशासन सुशासनको कुरातिर जोडिन्छ, अर्कै पाटो छ यो खोप र यो कोविडको यो व्यवस्थापन, एकातर्फ राजनीतिसँग पनि जोडिन्छ यो व्यवस्थापकीय कुरो भन्दा बाहेक अन्य सन्दर्भको चाप, त्यो प्रेसर चाहिँ कति फिल गर्नुहुन्छ?
वास्तवमा यहाँले भन्नुभएको जस्तै यो खोपको हकमा कतिपय खोपहरूमा मैले यो स्पष्ट गर्ने नै मौका पाएँ। यो एक प्रकारको त्यो अहिले चाहिँ विश्वव्यापी रूपमा उच्च माग भएपछि कम्पनीहरूले धेरै कुरा विशेष गरी रेटहरू चाहिँ पारदर्शी नगर्ने, नन डिस्क्लोजर एग्रिमेन्ट गर्नुपर्ने, म यो सूचना सार्वजनिक गर्दिनँ भन्ने खालको गर्नुपर्ने चाहिँ अवस्था छ। कतिपय खोपहरू हामीले NDA भन्छौँ, नन डिस्क्लोजर एग्रिमेन्ट गरेर बाहिर सार्वजनिक नगर्ने गरी गरिएका सम्झौता गरेर ल्याइएको पनि छ। अनुदानमा प्राप्त गरेका बाहेक खरिद गर्ने खोपहरू त्यो चाहिँ बाध्यात्मक प्रावधान हो। धेरै खोप उत्पादकहरूले अहिले त्यो चाहिँ प्रक्रिया गरिराख्नु भएको छ। अन्य हकमा नेपालको आफ्नो सार्वजनिक खरिद ऐन छ, नियमावली छ, र महामारीको हकमा त्यसलाई केही सहज गर्ने हाम्रा अध्यादेशहरू पनि छन्, केही सहज गर्ने प्रक्रियाहरू पनि छन्। पक्कै पनि कहीँ कतै चित्त नबुझेको लागि हेर्ने निकायहरू पनि छन् हामीसँग, त्यसैले त्यसमा धेरै समस्या भएन। तर प्रेसर भनेको, चाप भनेको कस्तो छ भने हामीसँग उच्च माग छ, हामीसँग आपूर्ति चाहिएको बेलामा छैन। जस्तो महामारी सुरु हुने बेलामा विभिन्न स्वास्थ्यका सामग्रीहरू सजिलै उपलब्ध थिएनन्, अहिले त्यो अवस्था छैन। अहिले हामी स्वास्थ्य सामग्रीहरू, मास्क, PPE अस्पतालमा अत्यावश्यक प्रयोग हुने केही अवस्थाहरूमा त्यति असहज अवस्थामा छैनौँ। अझै पनि केही औषधिहरू जो चिकित्सकहरूले चलाउनुहुन्छ ती सहज उपलब्ध छैनन् विभिन्न सङ्क्रमणको लागि, जस्तो COVID-19 आइसियुमा गएका सङ्क्रमणका लागि पनि केही औषधिहरू विशेष गरी मित्रराष्ट्र भारतबाट आउने औषधिहरूमा त्यहाँ ब्यान भएको कारणले सहज प्राप्ति छैन। केही औषधिहरू बजारमै सर्टेज छ, विश्वव्यापी रूपमै सर्टेज छ, त्यो चाहिँ यो महामारीमा हुँदो रहेछ, त्यो अप्ठ्यारो पनि छ। त्यसैले हामी यस्ता समस्याका बिच, यस्ता चुनौतीहरूका बीच पनि काम गरिरहेको यथार्थ हो।
हामीले यति छलफल गरिरहँदा फेरि पनि म अन्त अन्तमा छु डाक्टर साहब, सुखद डाटाहरूबाटै कार्यक्रम टुङ्ग्याउ। जस्तो हाम्रो 6,67,270 त निको भएका छन्, त्यो भनेको संक्रमितहरू मध्येबाट जस्तो दुःखद खबर पनि छ 10,038 निधन भएको, तर 6,67,270 निको भएकोमा 10,038 निधन भएको छ। त्यसलाई निको हुनेहरूको त्यो दर हेर्ने हो भने 93.6 भनेर हिजै स्वास्थ्य मन्त्रालयले पनि भनेको थियो। यो रेसियो अघि भन्ने संसारभरि 40 लाख जति मान्छेको निधन भएको त्यो रेसियोको आधारमा हेर्दा हामी कतिको अवस्थामा, कुन अवस्थामा हो, हाम्रो स्ट्याटस चाहिँ कस्तो हो?
अब एकदमै राम्रो भनिदिनु भयो। हाम्रो निको हुने दर करिब करिब 96% हो र अहिले भने अनुसार करिब 35,000 अहिले पनि सक्रिय संक्रमितहरू हुनुहुन्छ र मृत्यु हुने दर हाम्रोमा करिब करिब 1.4% हाराहारीमा छ। यो अब मृत्यु जुन परिवारमा भयो जसलाई भयो त्यहाँ त 100% हो, त्यो तथ्याङ्कले मृत्यु जस्तो कुरालाई आकलन गर्न पटक्कै सक्दैन। र हामीले दक्षिण पूर्व एसियाका हामी जस्तै मुलुकहरूलाई पनि हेर्ने हो भने हाम्रो मृत्यु दर विशेष गरी उच्च रहेको चाहिँ मानिँदैन। जस्तो अफगानिस्तानमा 4.6% मृत्यु भएको छ, बङ्गलादेशमा 1.7% मृत्यु भएको छ, त्यसै गरी भारतमा 1.3% मृत्यु छ, त्यसै गरी हाम्रो चाहिँ नजिकको अर्को छिमेकी मुलुक पाकिस्तानमा 2.3% मृत्यु भएको छ, श्रीलङ्कामा 1.4% मृत्यु भएको छ। यो हिसाबले हामी त्यस्तो नराम्रो पोजिसनमा चाहिँ छैनौँ, हामीले कोसिस चाहिँ गरिरहेका छौँ, तर पक्कै पनि मृत्यु एकदमै दुःखद कुरा हो र हामीले केही ज्यानहरू, केही संक्रमितहरू, केही बिरामीहरू पक्कै पनि अझै हामीले चाहिँ प्रयासहरू अझै बढाउन सकेर बचाउन सक्छौँ कि जस्तो लाग्छ। हामीलाई दोस्रो लहरमा अक्सिजनको अभाव भयो, हामीसँग सयाको अभाव भयो, हामीले ठुलो एकै पटक धेरै संक्रमितहरू बढ्दा हामीलाई ठुलो अप्ठ्यारो आइलागेको यथार्थ हो। त्यो चाहिँ दोहोरिन नपर्ने गरी स्वास्थ्य मन्त्रालयले बेडको विस्तार, अक्सिजनको क्षमता विस्तार, अक्सिजन प्लान्ट, लिक्विड अक्सिजन ट्याङ्क, अक्सिजन कन्सन्ट्रेटरहरू लगायत चाहिँ व्यवस्थापन गरिएको छ यसपटक। त्यो हिसाबले अब हामी त्यस्तो हुँदैन कि भन्ने हिसाबले हाम्रा तयारीहरू गरिरहेका छौँ, नहोस् भनेर गरिरहेका छौँ।
अन्तमा नेपाल मास्क अभियान, यसको विषयमा के भन्नुहुन्छ प्रधानमन्त्रीज्यूले? त भिडियो सन्देशै दिएर यसलाई प्रवर्धनात्मक काम पनि गर्नु भएको छ, यसमा तपाईँको आह्वान केही छ रेडियो नेपाल मार्फत?
यो अभियानमा चाहिँ हामीले फेरि पनि जनस्वास्थ्यका मापदण्डहरू महत्वपूर्ण छन्। हामीले मास्क लगाउनु, दूरी कायम गर्नु, त्यसै गरी व्यक्तिगत सरसफाइमा ध्यान दिनु, आफूलाई, आफ्नो व्यक्तिलाई, आफ्नो समाजलाई, आफ्नो देशलाई नै बचाउने एउटा ठुलो अभियान हो। हामी सबै जिम्मेवार भएर यो भूमिका खेल्न सक्छौँ र अहिले चाहिँ हामीले विशेष गरी मास्कको प्रयोग घटिरहेको अवस्थामा, विशेष गरी काठमाडौँ उपत्यका बाहिर धेरै स्थानहरूमा हामीले मास्कलाई भुलिरहेको देख्छौँ, त्यसैले यो सम्झाउने झगझग्याउने हिसाबले यो अभियान ल्याइएको हो। र यो अभियानभरि मात्र होइन, अहिले हामीले यो महामारी रहिन्जेलसम्म मास्कको प्रयोगलाई चाहिँ जोड दिनुपर्नेछ। त्यसका लागि सबैलाई अनुरोध गर्न चाहन्छु र यो अभियान सधैँ चल्ने अभियान हो। यो साउनको 23-29 सकिने कुरा भएन, खुब मास्क हामीले सधैँ लगाउनुपर्छ र हामी आफू बच्ने, आफ्नो परिवार समाज बचाउन सक्ने यो अभियानमा हामी सबैको उचितै सहकार्य, सहभागिता र जिम्मेवारी भूमिका छ। त्यसैले सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरू बुवा आमाहरू सबैलाई अनुरोध पनि गर्न चाहन्छु, आफू पनि बचौँ, अरूलाई पनि बचौँ, सब गर्नुपर्ने समूहलाई सहयोग गरौँ। महामारी छ, धेरै अप्ठ्यारो अवस्थामा हामी छौँ, धेरैले दुःख पाएका छौँ, थप दुःख नपरोस् भन्नलाई हामी थप सजग बनाऊ, सतर्क बनाऊ, सरकारले आफ्नो तर्फबाट प्रयास गर्छ, हामीले व्यक्तिगत प्रयासहरू पनि नछुटाउँ गरिराखौँ।
हस् डाक्टर साहब, बिहानै बडा सुमधुर संवाद भयो, यहाँलाई धेरै धेरै धन्यवाद।
हजुर धन्यवाद, नमस्कार, सबैलाई शुभ दिन।
हस्, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता एवं सहसचिव डाक्टर कृष्ण प्रसाद पौडेलसँग हामी सम्वाद गर्दै थियौँ। उहाँ इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको प्रमुख पनि हुनुहुन्छ। कोविड र यसले पार्ने प्रभावको नियन्त्रणका लागि भइरहेका प्रयासहरू र सम्भावित खतराहरूको आकलन पनि अलिकति तथ्य तथ्याङ्कमा रहेर विश्लेषण गर्ने कोसिस गर्यौं। आजलाई अन्तर्सम्वाद यही सकिन्छ। मेरा सहकर्मी शंकर भण्डारी र म नवराज लम्साललाई बिदा दिनुहोस् र सुन्दै गर्नुहोस् रेडियो नेपाल। नमस्कार।